بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
ریڈیو تہران کے شروتاؤں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ آج کے کاریکرم کا آرمبھ ہم پوتر قرآن کے سورہ ہود کی 45ویں، 46ویں اور 47ویں آیتوں کی تلاوت اور انواد سے کر رہے ہیں۔ تلاوت کا شرح پراپت کر رہے ہیں شری میر زادہ واقفی۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، ونادى نوح ربه فقال رب إن ابني من أهلي وإن وعدك الحق وَأَنْتَ أَحْكَمُ الْحَاكِمِينَ۔ قَالَ يَا نُوحُ إِنَّهُ لَيْسَ مِنْ أَهْلِكَ، إِنَّهُ عَمَلٌ غَيْرُ صَالِحٍ، فَلَا تَسْأَلْنِ مَا لَيْسَ لَكَ بِهِ عِلْمٌ، إِنِّي أَعِظُكَ أَن تَكُونَ مِنَ الْجَاهِلِينَ۔ قَالَ رَبِّ إِنِّي أَعُوذُ بِكَ أَن أَسْأَلَكَ ما ليس لي به علم، وإلا تغفر لي وترحمني أكن من الخاسرين۔ صدق اللہ العلی العظیم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ اور نوح نے اپنے رب کو پکارا اور کہا، ہے رب، میرا بیٹا میرے گھر والوں میں سے ہے اور نشچے ہی تیرا وعدہ سچا ہے اور تو ہی سب سے بڑا حاکم ہے۔ کہا، ہے نوح، وہ تیرے گھر والوں میں سے نہیں، وہ تو اششٹ کرم ہے، تو ایسی چیز کا مجھ سے سوال نہ کر جس کا تجھے کوئی گیان نہیں ہے۔ میں تجھے نصیحت کرتا ہوں کہ تو اگیانی لوگوں میں سے نہ ہو جا۔ کہا، ہے رب، میں تیری پناہ مانگتا ہوں، اس سے کہ میں تجھ سے ایسی چیز کا سوال کروں جس کا مجھے کوئی گیان نہیں، اور یدی تو نے مجھے چھما نہ کیا اور مجھ پر تو نے دیا نہ کی تو میں گھاٹا اٹھانے والوں میں سے ہو جاؤں گا۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستوں، آج رویوار ہے، اگست کی 28، محرم کی 30 اور شہریور ماہ کی 6 تاریخ۔ کارکرموں میں پہلے آپ وشو سماچار سنیں گے، وشو سماچاروں کے بعد ہم آپ کو کارکرم سنوائیں گے انمول باتیں۔ انمول باتوں کے اپرانت راجنیتک چرچا کی جائے گی۔ راجنیتک چرچا کے پشچات آپ ہمارا ساپتاہک کارکرم سنیں گے قرآن ایشوریہ چمتکار۔ ہماری آج کی سبھا کا انتم کارکرم ہوگا آج کل۔ تو شروتاؤ، یہ تھی ہمارے آج کے کارکرموں کی روپریکھا۔ آپ کو یہ بتا دیں کہ ہمارے ان کارکرموں کو آپ اپنی سویدھا کے انوسار ویب سائٹ پر بھی دیکھ سکتے ہیں، parstoday.com/hi۔ اور اب کچھ ہی چھڑوں میں ریڈیو تہران سے وشو سماچار پیش کیے جائیں گے۔ یہ تہران ہے، اب آپ مریم مہردادی اور قائم رضوی سے وشو سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ ایران کے ورودھ پرتیبندھ ہٹوانے کے بارے میں بوریل آشاوان ہیں۔ ایران نے نئے ڈرون اباویل کا اناورن کیا ہے۔ عراق کے راجنیتک سنکٹ کے سمادھان کے لیے صدر دھڑے نے نیا فارمولا پیش کیا۔ لیبیا میں جاری ہنسا پر دنیا کے کئی دیشوں نے چنتا جتائی۔ اور اب آپ وستار سے سماچار سنیے۔
ایران کے ورودھ پرتیبندھ ہٹوانے کے بارے میں بوریل آشاوان ہیں۔ یورپی سنگھ کی ودیش نیتی کے پربھاری کا یہ کہنا ہے کہ ایران کے ورودھ لگے پرتیبندھوں کو ہٹائے جانے کے بارے میں آشانوت ہوں۔ امریکہ دوارا لگائے گئے پرتیبندھوں کو ہٹوانے کے ادیش سے وارتا کا نیا چرن 8 اگست 2022 کو سماپت ہو گیا۔ وارتا کے اس چرن میں وینا میں یورپی سنگھ کے کوآرڈینیٹر ایرنکا مورا کی اور سے کچھ پرستاؤ پیش کیے گئے۔ وینا وارتا میں بھاگ لینے والے دیشوں میں سے ادھکانش دیش یہ چاہتے ہیں کہ وارتا کا نتیجہ جلدی نکلے، حالانکہ امریکہ کے کارن اس میں ولمب ہو رہا ہے۔ یورپی سنگھ کی ودیش نیتی کے پربھاری نے آسٹریا کے ایک سماچار پتر کو دیے ساکشاتکار میں کہا ہے کہ وارتا کے پریڑاموں کو لے کر میں بہت ہی آشانوت ہوں۔
ایران کے رکشا منترالے نے سودیش نرمت ایک ڈرون ویمان کا اناورن کیا ہے۔ اباویل نامک اس ڈرون کا اناورن شنیوار کو سنسد سبھاپتی محمد غالیبوف کے ہاتھوں منترالے دوارا آیوجت ایک پردرشنی کے دوران کیا گیا۔ اس ڈرون ویمان کی نوینتم اپلبدھی وہ کروز میزائل ہیں جسے وہ اڑان بھر سکتا ہے۔ ویمان کو ایک آپٹیکل سیکر اور لکش کا پتہ لگانے میں سکشم وار ہیڈ سے سسجت کیا گیا ہے۔ یہ لکشوں کی لائیو فوٹو لینے اور بھیجنے اور سٹیک روپ سے لکشوں کو نشٹ کرنے میں بھی سکشم ہیں۔ ایرانی سشستر بلوں نے ابھی تک نئے ڈرون کی اڑان کی کھمتا اور اس کی حملہ ور شکتی کا خلاصہ نہیں کیا ہے۔
ایران نے پاکستان کی مدد پر تتپرتا جتائی ہے۔ راشٹرپتی سید ابراہیم رئیسی نے پاکستان کے پردھان منتری शहबाज शरीफ के साथ टेलीफोन पर बातचीत में इस देश में बाढ़ प्रभावितों की मदद का प्रस्ताव दिया है। हालिया दिनों में पाकिस्तान में भारी बारिश और बाढ़ की वजह से अब तक 300 बच्चों सहित 1000 से अधिक लोगों की मौत हो चुकी है। पाकिस्तान की सरकार ने विश्व समुदाय से बाढ़ से होने वाले नुकसान की भरपाई और बाढ़ प्रभावितों की मदद के लिए गुहार लगाई है। प्रधानमंत्री नवाज शरीफ के साथ बातचीत में राष्ट्रपति रईसी ने बाढ़ में मारे जाने वाले लोगों के प्रति संवेदना प्रकट करते हुए कहा कि हम अपने पड़ोसी देश पाकिस्तान की हर संभव मदद करने के लिए तैयार हैं।
इमाम हुसैन के 40वें के अवसर पर होने वाले सबसे बड़े मार्च की शुरुआत इराक के बसरा प्रांत से हो चुकी है। कोरोना महामारी के बाद इस साल इराक ने अपनी सीमाएं 40 मिलियन मार्च में भाग लेने वाले दुनिया भर के सभी श्रद्धालुओं के लिए खोल दी हैं, जिसके बाद जायरीन में एक नया ही जोश देखा जा रहा है। रविवार को इराकी मीडिया रिपोर्टों के मुताबिक इस साल का मिलियन मार्च समुद्र से नदी तक के शीर्षक हो चुका है, जिसमें 10 लाख लोगों के भाग लेने की संभावना है।
सदर धड़े ने इराक को राजनीतिक संकट से बाहर निकालने के लिए एक नया प्रस्ताव पेश किया है। सदर धड़े के निकट समझे जाने वाले एक नेता साले मोहम्मद ने यह प्रस्ताव पेश किया है। उन्होंने कहा है कि इराकी संसद को भंग करने और समय से पूर्व चुनाव कराए जाने से भी बेहतर एक समाधान मेरे पास है। साले मोहम्मद अल इराकी ने कहा कि सन 2003 में अमरीका ने इराक पर जब हमला किया था, उसके बाद से जितने भी राजनीतिक दल और राजनेता हैं उनको देश की राजनीति से अलग कर दिया जाए। उन्होंने कहा कि ये प्रस्ताव संयुक्त राष्ट्र संघ के प्रस्ताव से भी अधिक महत्वपूर्ण है। साले मोहम्मद ने दावा किया कि सदर धड़ा इस प्रस्ताव पर 72 घंटों के भीतर हस्ताक्षर कर देगा। हालांकि सदर धड़े के नेता मुख्तदा सदर की ओर से इस बारे में अभी तक कोई प्रतिक्रिया सामने नहीं आई है।
अमरीकी नेवी ऑपरेशन के प्रमुख एडमिरल माइक गिल्डन ने चीनी और रूसी सेनाओं के हाइपरसोनिक मिसाइलों के खिलाफ तथा कथित गाइडेड लेजर सिस्टम विकसित के प्रयासों की घोषणा की है। शुक्रवार को वाशिंगटन में दक्षिणपंथी हेरिटेज फाउंडेशन थिंक टैंक को संबोधित करते हुए गिल्डे ने कहा कि हम प्रणाली विकसित करना चाहते हैं जो हाइपरसोनिक खतरे को नष्ट करने के लिए उच्च ऊर्जा वाले लेजर या उच्च शक्ति वाले माइक्रोवेव का उपयोग कर सके। उन्होंने कहा कि ऐसा रक्षात्मक हथियार विकसित करना फिलहाल अमरीकी नौसेना की सबसे पहली प्राथमिकता है। गिल्डे का कहना था कि रक्षा के नजरिए से हमने इस खतरे पर फोकस कर रखा है, हम इसे नजरअंदाज नहीं कर सकते हैं।
रूस का कहना है कि अमरीका कूटनीति के माध्यम से पूरी दुनिया में तनाव और अशांति पैदा कर रहा है। रूस के विदेश मंत्रालय की प्रवक्ता मारिया जाखारोवा ने कहा है कि अमरीका पूरी दुनिया में अशांति फैलाता है, जबकि विश्व में शांति एवं स्थिरता की गारंटी का प्रचार भी करता रहता है। उन्होंने अपने टेलीग्राम अकाउंट पर यह लिखा है कि जापान में अमरीका के राजदूत के बयान से ये जाहिर होता है कि अमरीकी पूरी दुनिया में अपने निजी हितों को साधने के प्रयास करते रहते हैं। वास्तव में वे व्यावसायिक कूटनीति का अनुसरण कर रहे हैं। जापान में अमरीकी राजदूत ने एक इंटरव्यू में यह कहा था कि प्रतिबंधों और अस्थिरता से बचने के लिए जापानी अधिक भुगतान करने के लिए तैयार हैं। उन्होंने कहा कि इस बयान से अमरीका के राजदूत का उद्देश्य अपने देश के लिए जापान से अधिक पूंजी निवेश करवाना है। रूस के विदेश मंत्रालय की प्रवक्ता ने कहा कि कूटनीति के आड़ में अमरीका का एक अन्य एजेंडा सैन्यकरण को प्रोत्साहित करना और नए तनावों को बढ़ावा देना है।
लीबिया में होने वाली गंभीर झड़पों को बंद करवाने के लिए विश्व के कई देशों ने अपनी प्रतिक्रियाएं दी हैं। त्रिपोली में शुक्रवार को आरंभ होने वाली झड़पें शनिवार तक जारी रहीं। इन झड़पों में कम से कम 23 लोग मारे गए जबकि 140 लोग घायल हो गए। ये झड़पें लीबिया के दो धड़ों समर्थकों के बीच हुई। इन झड़पों में 4 स्वास्थ्य केंद्रों को भारी नुकसान हुआ, जिस पर यूनेस्को ने प्रतिक्रिया व्यक्त की है। त्रिपोली में ताज़ा झड़पों के बाद अल्जीरिया, तुर्की, ट्यूनिशिया, मिस्र और कतर के विदेश मंत्रालयों ने अलग अलग बयान जारी करके सीरिया के संघर्षरत पक्षों से झड़पों के तत्काल रोके जाने की मांग की है। इसी बीच इटली के विदेश मंत्री के विशेष दूत ने भी इन झड़पों को रुकवाने की मांग की है। लीबिया की राजधानी त्रिपोली में हालिया दिनों में सैन्य बलों की तैनाती में तेजी आई, जो बाद में झड़पों में परिवर्तित हो गई।
जनरल फ्रैंक मैकेंजी ने अफगानिस्तान युद्ध में पराजय को अमेरिका की चार सरकारों की पराजय बताया है। अफगानिस्तान में मौजूद विदेशी सैनिकों के अमरीकी प्रमुख ने अफगानिस्तान में अमरीकी पराजय को अमरीका की कई सरकारों की पराजय बताया। उन्होंने कहा कि मैं ये बात स्वीकार करता हूं कि अफगानिस्तान में पराजय अमरीका की चार सरकारों की पराजय थी। उन्होंने कहा कि ये पराजय सैनिक और कूटनीतिक दोनों ही क्षेत्रों में हुई। अमेरिका के पूर्व कमांडर ने बताया कि पिछले दो दशकों के दौरान अमेरिका को ऐसी पराजय बहुत कम ही हुई है। उन्होंने दावा किया कि तालिबान को पाकिस्तान में हमेशा से शरण मिलती रही है और अमेरिका इस मुश्किल का समाधान नहीं कर पाया।
एक ताज़ातरीन सर्वे की रिपोर्ट के मुताबिक सऊदी अरब की आधी आबादी देश की वर्तमान आर्थिक स्थिति से नाराज हैं। अल खलीज अल जदीद की रिपोर्ट के मुताबिक वाशिंगटन इंस्टीट्यूट की सिफारिश पर 25 जुलाई से 15 अगस्त के बीच एक क्षेत्रीय कंपनी द्वारा कराए गए इस सर्वे में 1000 सऊदी नागरिकों से सवाल पूछे गए। इस सर्वे के नतीजों से पता चलता है कि सऊदी अरब की 50% आबादी देश की बदहाल आर्थिक स्थिति से खुश नहीं है। इस सर्वे में हर उम्र के लोगों से सवाल पूछे गए, जिनमें से आधे लोगों ने देश की आर्थिक स्थिति के बारे में चिंता जताई। इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
अनमोल बातें।
दोस्तों, कार्यक्रम अनमोल बातें की एक अन्य कड़ी के साथ आपकी सेवा में हाजिर हैं। आज हम सर्वोच्च नेता की नज़र में शिक्षा और आत्मशुद्धि तथा हजरत मूसा अलैहिस्सलाम के कष्टों के विषय पर चर्चा करेंगे। आशा है हमारा ये प्रयास भी आपको पसंद आएगा। मोहम्मद मेहदी का सलाम, स्वीकार कीजिए। ईरान की इस्लामी क्रांति के सर्वोच्च नेता आयतुल्लाह उज़्मा सैयद अली खामेनेई कहते हैं कि अंतिम ईश्वरीय दूत पैगंबर इस्लाम को भेजे जाने का मकसद शिक्षा और आत्मशुद्धि की दिशा में महान ईश्वरीय दूतों की कार्रवाइयों को अमर बनाना है। सुप्रीम लीडर कहते हैं कि ईश्वरीय दूत इसलिए भेजे गए ताकि वो लोगों को शिक्षित करें और उनकी आत्मशुद्धि करें। ईश्वर पवित्र कुरान में कहता है, उनकी आत्मा को पवित्र बनाए और उन्हें कुरान और तत्वदर्शिता की शिक्षा दे। एक अन्य स्थान पर ईश्वर कहता है, उन्हें पवित्र बनाता है, किताब व हिकमत की शिक्षा देता है। ईरान की इस्लामी क्रांति के सर्वोच्च नेता आयतुल्लाह उज़्मा सैयद अली खामेनेई कहते हैं कि इंसानों को चाहिए कि उन्हें शिक्षित भी बनाया जाए, उनकी आत्मशुद्धि भी की जाए, ताकि ये धरती या महान समाज एक स्वस्थ परिवार की तरह अपनी परिपूर्णता के मार्ग को तय करे और इस संसार की विभूतियों से लाभ उठाए। सारे पैगंबरों और ईश्वरीय दूतों को भेजे जाने का मकसद यही है। ये सारे ईश्वरीय दूत और पैगंबर नबी बनाए गए और दुनिया में पैगंबर बनाकर भेजे गए। उन्होंने जहाँ तक संभव हुआ शिक्षा और प्रशिक्षण की, इस महान कार्रवाई को आगे बढ़ाया, लेकिन अंतिम ईश्वरीय दूत पैगंबर इस्लाम को इस महान ईश्वरीय कार्रवाई और आंदोलन को अमर बनाना था। اسلامی کرانتی کے سروچ نیتا آیت اللہ العظمیٰ سید علی خامنائی اپنی جاتی کے لوگوں میں پرچار و پرسار کے دوران حضرت موسیٰ علیہ السلام کی کشتوں کے بارے میں بات کرتے ہیں۔ سروچ نیتا کہتے ہیں کہ اس بارے میں حضرت موسیٰ علیہ السلام کے کشت سب کو پتہ ہیں۔ جی ہاں، مصر میں حضرت موسیٰ علیہ السلام دوارا اٹھائی گئی پریشانیاں، فرعون سے آمنا سامنا، مدین لوٹنے اور مصر سے باہر آنے تک اس مہاپرش کو پیش آنے والی عجیب و غریب سمسیائیں، فرعون سے ہونے والی مشکلیں، بنی اسرائیل سے ہونے والی پریشانیاں، جادوگروں اور انیہ لوگوں کی اور سے کھڑی کی گئی سمسیائیں، جس کے بعد بڑے چمتکار سامنے آئے۔ نیل ندی میں راستہ بنا اور پھر بنی اسرائیل کا سب سے بڑا دشمن اپنے سارے سینکوں کے ساتھ نظروں کے سامنے اس میں ڈوب گیا۔ جی ہاں، یہ سب چیزیں بنی اسرائیل کے ایمان کو مضبوط کر سکتی تھیں، لیکن اس طرح نہیں ہوا۔ اسلامی کرانتی کے سروچ نیتا آیت اللہ العظمیٰ سید علی خامنائی کہتے ہیں کہ بنی اسرائیل نے کہا، ان لوگوں نے حضرت موسیٰ علیہ السلام سے کہا کہ موسیٰ، ہمارے لیے بھی ایسا ہی خدا بنا دو جیسا کہ ان کا خدا ہے۔ وہ انیک وشواد اور مورتی پوجا کی اور جا رہے تھے، ان کے دل مورتی پوجا کے لیے تڑپ رہے تھے۔ یہ پہلا کام تھا۔ اس کے بعد بچھڑے کا معاملہ سامنے آیا جو عام طور پر اسی 40 دن سے سمبندھت ہے۔ جب حضرت موسیٰ علیہ السلام تور کی پہاڑی سے لوٹے تو دیکھا کہ حالات خراب ہیں اور جاتی اپنے اتیت کی اور لوٹ چکی ہے۔ تو دوستو، آج کے کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے۔ آپ سے ودا چاہتے ہیں، خدا حافظ۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
شروع راجنیتک چرچا کے دینک کارکرم میں محمد مہدی کا سلام سویکار کیجیے۔ دوستو، اس سمے لگ بھگ پورا پاکستان باڑھ کے قہر سے جوج رہا ہے۔ جس اور نظر اٹھا کر دیکھے کیول تباہی ہی تباہی ہے۔ ہر دن باڑھ کی بھیڑ چڑھنے والے لوگوں کی سنکھیا میں وردھی ہوتی جا رہی ہے، لوگوں کے گھر تباہ ہوتے جا رہے ہیں۔ اس بیچ ایران نے بھی پاکستان کی جنتا کی مدد کے لیے اپنا ہاتھ آگے بڑھایا ہے۔
تو لاکھوں لوگ جو ہیں وہ بے گھر ہو چکے ہیں۔
غلام نبی آزاد نے کانگریس پارٹی سے جو تیاگ پتر دے دیا ہے، اس پر جہاں پرتکریاؤں کا کرم جاری ہے، وہیں یہ کہا جا رہا ہے کہ وہ بھاجپا کے اشارے پر ایسا کر رہے ہیں۔ ساتھ ہی بھارت نیتت کشمیر میں ان کے تیاگ پتر کے بعد سے راجنیتک گتویدھیاں تیز ہو گئی ہیں۔
غلام نبی آزاد صاحب نے انڈین نیشنل کانگریس سے استعفیٰ دیا ہے۔
روس کی شانتی سرکشا پریشد کے سچیو نے شنگھائی سہیوگ سنگھن کے سدس دیشوں میں اپنے سمکچوں کو امریکہ کے ساتھ سنیوکت سین ابھیاس کرنے کے خطروں کے بارے میں چیتاونی دی ہے۔
واشنگٹن افغانستان کے پڑوسی دیشوں میں استھائی بنیادی ڈھانچے کے نرمان کے لیے ایک سمجھوتے تک پہنچنے کے پریاسوں سے پیچھے نہیں ہٹا ہے۔
دوستو، اس سمے لگ بھگ پورا پاکستان باڑھ کے قہر سے جوج رہا ہے۔ جس اور نظر اٹھا کر دیکھے کیول تباہی ہی تباہی ہے۔ ہر دن باڑھ کی بھیڑ چڑھنے والے لوگوں کی سنکھیا میں وردھی ہوتی جا رہی ہے، لوگوں کے گھر تباہ ہوتے جا رہے ہیں۔ اس بیچ ایران نے بھی پاکستان کی جنتا کی مدد کے لیے اپنا ہاتھ آگے بڑھایا ہے۔ اس میں باڑھ کی جو تازہ استھتی ہے اس کی جانکاری دے رہے ہیں پاکستان کے ورشٹھ پترکار نثار حیدر۔
پاکستان کی تاریخ میں اس طرح سے بدترین قسم کی بارشیں اور اس کے بعد سیلابی صورتحال
دیکھنے میں نہیں آئی ہے. 200-300 ملی لیٹر بارش کی توقع کی جاتی تھی, لیکن اس وقت جو بارش ہے وہ 2000 ملی لیٹر سے بھی زیادہ ہو چکی ہے, جس کے سبب سندھ کے زیری علاقے, سندھ کے شہری علاقے مکمل تباہی کا شکار ہو چکے ہیں. ہزاروں نہیں تو لاکھوں لوگ جو ہیں وہ بے گھر ہو چکے ہیں, کچے گھر تقریباً کہے جا رہے ہیں کہ ٹوٹ چکے ہیں. اور سندھ کا کوئی شہر اور گاؤں اب اس وقت ایسا نہیں ہے کہ جہاں 2 سے 3 فٹ پانی کھڑا نہ ہو, سوائے کراچی اور حیدرآباد کے, جہاں پہ نسبتاً شہری سہولیات سندھ کے دیگر مضافاتی علاقوں میں کی نسبت بہتر ہیں. باقی پورے سندھ کے اندر تباہی اور بربادی کا ایک عالم ہے, کیونکہ کراچی شہر کی بھی انفراسٹرکچر اس شدید بارش کے اندر ٹوٹا پھوٹا دکھائی دیتا ہے. وہ سفر جو آپ پہلے روڈ پہ آدھے گھنٹے میں کرتے تھے, وہ شہری سڑکوں کے ٹوٹنے کے سبب ایک ایک گھنٹے تک طویل ہو چکا ہے, شہر کی سڑکیں ٹوٹ چکی ہیں. لیکن اسی طریقے سے سندھ میں جو بارشوں کے سبب روز بارش ہو رہی ہے, کل رات بھی آپ کو پتا کہ بارش کا سلسلہ شروع ہوا ہے, تو اس میں حکمرانوں کی نااہلی ایک طرف ہے, لیکن یہ ایک ایسی قدرتی آفت ہے کہ جس کا مقابلہ کرنا ان کے لیے مشکل تھا, کیونکہ پاکستان کبھی بھی اس طرح کے موسم کا سامنا نہیں کیا. دریائی پانی کے چڑھاؤ کے سبب جو ہے وہ دریاؤں سے کے ساتھ متصل شہروں اور گاؤں کے اندر بھی پانی آنا شروع ہو چکا ہے. سکر شہر, خیرپور شہر کے اندر کہہ رہے ہیں کہ 3-3 فٹ پانی شہر میں کھڑا ہو گیا ہے, کیونکہ دریا نے پانی جو ہے وہ دوبارہ شہر کی طرف لوٹانا شروع کر دیا ہے. اور سندھ گورنمنٹ کی, جو پاکستان پیپلز پارٹی کی گورنمنٹ ہے, اس کی انکمپٹنسی بھی ساتھ میں آئی ہے کہ وہ اس کے تدارک کے لیے کوئی انتظام نہیں کر سکی, جبکہ محکمہ موسمیات اور ڈیزاسٹر مینجمنٹ اتھارٹی کی جانب سے اس کا خطرہ ظاہر کیا جا رہا تھا. گاؤں کے اندر جو لوگ کھانا بناتے ہیں وہ سوکھی لکڑی سے بناتے ہیں, جبکہ بارش کے سبب گیلی لکڑی ہو چکی ہے, کہیں گیس نہیں آ رہی ہے, لوگ کھانے سے محتاج ہو چکے ہیں. بہرحال پاکستان اور سندھ جو ہے وہ انتہائی بدترین دور سے گزر رہا ہے, اس لیے عوامی رد عمل آپ دیکھ سکتے ہیں کہ کل بلاول بھٹو لاڑکانہ گئے تھے تو وہاں پر ان کے خلاف نعرے بازی ہوئی ہے, وزیر اعلی سندھ چکر گئے ہیں تو وہاں پر لوگوں نے ان کو گھیرا ہے. اور یہ مسئلہ جو پاکستان کو اس وقت درپیش اور سندھ کے اندر, وہ دنیا بھر کی امداد کے بغیر شاید سندھ حکومت کے لیے یہ مشکل ہوگا کہ وہ اس آفت سے نپٹ سکے, خاص طور پہ لوگوں کو ریہیبلیٹیٹ کرنا, لوگوں کو دوبارہ ان کی زندگی کو بحال کرنا, جن کے گھر ٹوٹ چکے ہیں ان کو دوبارہ آباد کرنا سندھ حکومت یا پاکستان کی حکومت کے لیے اکیلے کرنا مشکل نظر آتا ہے.
یہ تھے پاکستان کے ورشٹھ پترکار نثار حیدر.
یہ ریڈیو تہران کی ہندی سیوا ہے. اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا. سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش. کاریکرم راجنیتک چرچا.
غلام نبی آزاد نے کانگریس پارٹی سے جو تیاگ پتر دے دیا ہے اس پر جہاں پرتکریاؤں کا کرم جاری ہے, وہیں یہ کہا جا رہا ہے کہ وہ بھاجپا کے اشارے پر ایسا کر رہے ہیں. ساتھ ہی بھارت نیتت کشمیر میں ان کے تیاگ پتر کے بعد سے راجنیتی گتویدیاں تیز ہو گئی ہیں.
آل انڈیا کانگریس سے غلام نبی آزاد, جو جموں کشمیر کے بھوتپورو مکھیہ منتری بھی رہ چکے ہیں اور کانگریس کے ایک دگج نیتا بھی ہیں, نے جب تیاگ پتر دے دیا تو جموں کشمیر میں راجنیتی میں تیزی آئی ہے. بتایا جاتا ہے کہ وہ آنے والے دنوں میں ایک نئی پارٹی بنانے جا رہے ہیں. جموں کشمیر کانگریس پارٹی کے شاخہ نے سری نگر میں سمباداتا سمیلن کو سمبوجت کرتے ہوئے ان پر آروپ لگایا ہے کہ وہ یہ سب کچھ بھاجپا کے کہنے پر کر رہے ہیں. کانگریس پارٹی کے دگج نیتا طارق حمید کرا نے سری نگر میں سمباداتا سمیلن کو سمبوجت کرتے ہوئے کہا کہ جو کچھ وہ کر رہے ہیں وہ پارٹی کے ہت میں نہیں ہے. انہوں نے کہا کہ اگرچہ ہمیں ان کا احترام ہے اور انہوں نے پارٹی کے ساتھ بہت سمے بتایا ہے, پرنتو جو اب رول ان کا ہے اس سے پارٹی کو بھی نقصان پہنچا ہے اور جموں کشمیر کے جتنے بھی وشے ہیں ان کو بھی. انہوں نے کہا کہ یہ نہ جموں کشمیر کے ہت میں ہے اور نہ ہی ان کی راجنیتی کے ہت میں. انہوں نے ان پر طرح طرح کے آروپ لگائے. اس اوسر پر انہوں نے پترکاروں کے ساتھ وارتا کرتے ہوئے کہا,
جیسا کہ آپ سب لوگ جانتے ہیں کہ غلام نبی آزاد صاحب نے انڈین نیشنل کانگریس سے استعفیٰ دیا ہے, اور گو کہ یہ ایک حیران کن قدم انہوں نے اٹھایا ہے, لیکن ذاتی طور میرے واسطے یہ کوئی بھی حیران کن قدم نہیں ہے, کیونکہ آزاد صاحب کے جو پچھلے دو سال سے آپ لوگ بھی سنتے آئے ہیں, میڈیا میں بھی آیا, پریس میں بھی آیا, پولیٹیکل سرکلز میں بھی اس کا چرچا رہتا رہا, اور بالخصوص جب ان کی ریٹائرمنٹ ہوئی راجیہ سبھا سے, جو ایک ٹیئر فل فیئر ویل ان کو دیا گیا ایک نیولی فاؤنڈ بانہامی کے تحت, اس وقت پرائم منسٹر صاحب کا یہ کہنا بالکل صاف تھا کہ ہم آزاد صاحب کو ضائع نہیں ہونے دیں گے اور ان کو جلد ہی کسی ایک خاص مشن اور ایک خاص کام کے لیے مخصوص کیا جائے.
اس بیچ جموں کشمیر میں گپکار الائنس نے ایک بار پھر یہ بات واضح کر دی ہے کہ یہ الائنس کبھی ٹوٹے گا نہیں. انہوں نے کہا کہ آنے والے ودھان سبھا چناؤ سے پہلے ہی یہ نرنے لیا جائے گا کہ کیا یہ الائنس ایک جٹ ہو کر انتخابات میں شرکت کرے گا یا الگ الگ. ڈاکٹر فاروق عبداللہ نے پترکاروں کے ساتھ وارتہ کرتے ہوئے کہا کہ ہمارا یہ ماننا ہے کہ اس الائنس توڑنے کے لیے نئی دہلی ہر سمبھو پریاس کر رہے ہیں, پرنتو ہم انہیں بتانا چاہتے ہیں کہ وہ اس میں کبھی سفل نہیں ہوں گے. ڈاکٹر فاروق عبداللہ نے جموں کشمیر کے لوگوں پر بھی بل دیا کہ وہ یہ دیکھیں کہ جموں کشمیر کے ہت میں کون سا دل کام کر رہا ہے. انہوں نے کہا کہ جو ہمارے حقوق چھینے گئے ہیں ان کی واپسی کے لیے ہمیں ایکتا کے ساتھ آگے بڑھنا ہوگا. انہوں نے کہا کہ اس کے لیے میں کوئی ٹائم فریم نہیں دے سکتا ہوں, پرنتو ہمیں اپنا ابھیان جاری رکھنا ہوگا اور مجھے وشواس ہے کہ ہم اپنے حقوق واپس لائیں گے. سپت محمد حسن, ریڈیو تہران, سری نگر.
روس کی شانتی سرکشا پریشد کے سچیو نے شنگھائی سہیوگ سنگھٹن کے سدسیہ دیشوں میں اپنے سمکچوں کو امریکہ کے ساتھ سنیکت سین ابھیاس کرنے کے خطروں کے بارے میں چیتاونی دی ہے. سمیکھیا پیش کریں ساتھ ہی سید میسم عباس.
روس کی شانتی سرکشا پریشد کے سچیو نکولائی پیتروشیو نے شنگھائی سہیوگ سنگھٹن کے سدسیہ دیشوں میں اپنے سمکچوں کو امریکہ کے ساتھ سنیکت سین ابھیاس کرنے کے خطروں کے بارے میں چیتاونی جاری کی ہے. پیتروشیو نے امریکہ کے ساتھ شنگھائی سہیوگ سنگھٹن کے کچھ سدسیوں دوارا سینیہ سہیوگ کے خطروں کا الیکھ کرتے ہوئے اس سنگھٹن کے سدسیہ دیشوں کے سرکشا پریشد کے سچیووں کی بیٹھک میں کہا, واشنگٹن افغانستان کے پڑوسی دیشوں میں استھائی بنیادی ڈھانچے کے نرماڑ کے لیے ایک سمجھوتے تک پہنچنے کے پریاسوں سے پیچھے نہیں ہٹا ہے. روسی سرکشا پریشد کے سچیو کا کہنا تھا, ماسکو کھیتریہ سہیوگ 2022 کے تحت 10 اگست کو تاجکستان میں امریکہ کی کمان میں ہونے والے شنگھائی سہیوگ سنگھٹن کے کچھ کھیتریہ سدسیہ دیشوں کے ساتھ سینیہ ابھیاس کی سمیکشا کرے گا. شنگھائی سہیوگ سنگھٹن کے کچھ سدسیوں, خاص طور پر تاجکستان کی حالیہ کارروائیوں سے پتہ چلتا ہے کہ یہ دیش روس, چین اور ایران کے ساتھ سہیوگ کے ساتھ ہی امریکہ کے نیتتو میں پشچیمی دیشوں کے ساتھ سینیہ سہیوگ جاری رکھے ہوئے ہے. حالانکہ اس میں کوئی شک نہیں ہے کہ امریکہ کے ساتھ ان دیشوں کے سینیہ سہیوگ سے ان دیشوں کو ہی نقصان پہنچے گا, کیونکہ افغانستان کے ساتھ تاجکستان جیسے دیش کی سنیکت سیماؤں کے کچھ حصوں میں اسرکشا کی گھٹناؤں کی سمبھاونائیں پائی جاتی ہیں جو اتری افغانستان سے مدھیہ ایشیائی دیشوں تک پھیل سکتی ہیں. اس کے باوجود تاجکستان کے راشٹرپتی نے حال ہی میں اس دیش میں کھلی نیتی کو لاگو کرنے کا پریاس کیا ہے. اس کارن دوشنبے سرکار دنیا کے کئی دیشوں کے ساتھ سہیوگ کرنے کی کوشش کر رہی ہے جس میں امریکہ اور یورپی سنگھ بھی شامل ہیں. یہ اسپشٹ ہے کہ اس نیتی کا کاریانوین کی جس کا امریکہ کے نیتتو والی پشچیمی سرکاروں کے قریب آنے کے علاوہ کوئی لکشیہ نہیں ہے, دوشنبے سرکار کے لیے سمسیائیں پیدا کر سکتی ہے. تاجکستان میں امریکی ابھیاس پر ایک روسی وشیشگھ آندرئی کورتونوو کا کہنا ہے, نسندے جن دیشوں نے کھیتریہ سہیوگ 22 سینیہ ابھیاس میں بھاگ لیا ہے ان کے مد نظر ان کے راشٹریہ ہت ہیں. مدھیہ ایشیا میں یدھ ابھیاس سے امریکہ کن ادیشوں کو پراپت کرنا چاہتا ہے یہ بھی اسپشٹ ہے. ایک سال پہلے امریکہ نے افغانستان سے اپنے سینکوں کو باہر نکال لیا تھا جس سے کھیتر میں اس کے رخ پر کافی گہرا اثر پڑا ہے.
تو شوتاؤ, اسی کے ساتھ راجنیتک چرچا کا دینک کارکرم یہیں پر سماپت ہوا.
یہ ریڈیو تہران کی ہندی سیوا ہے. دوستو, اب پیش ہے ساپتاہک کارکرم قرآن ایشوریہ چمتکار.
قرآن
قرآن ایشوریہ چمتکار۔
प्रिय श्रोताओं, कार्यक्रम कुरान ईश्वरीय चमत्कार की एक अन्य कड़ी लेकर आपकी सेवा में उपस्थित हैं। आशा है पसंद करेंगे। आइए पहले सूरह ताहा की 121वीं और 122वीं आयतों की तिलावत सुनें।
فَأَكَلَا مِنْهَا فَبَدَتْ لَهُمَا سَوْآتُهُمَا وَطَفِقَا يَخْصِفَانِ عَلَيْهِمَا مِنْ وَرَقِ الْجَنَّةِ وعصى آدم ربه فغوى ثم اجتباه ربه فتاب عليه وهدى۔
انتتہ ان دونوں نے شیطان کے اکساوے میں آ کر اس ورجت ورکش میں سے کھا لیا، جس کے پرینام سوروپ ان کے سورگ والے وستر اتر گئے اور ان کے سمکش ان کے گپتانگ پرکٹ ہو گئے، تتھا وہ دونوں اپنے اوپر سورگ کے پتے چپکانے لگے، اور اس پرکار آدم نے اپنے پالنہار کے آدیش کی اوگیا کی تو وہ بھٹک گئے۔ اس کے پشچات ان کے پالنہار نے انہیں چن لیا اور اپنی کرپا کو ان کی اور لوٹا دیا اور ان کا مارگ درشن کیا۔
اس سے پہلے ہم نے کہا تھا کہ ایشور نے حضرت آدم و حضرت حوا علیہ السلام کو سچیت کیا تھا کہ وہ شیطان کی چال میں نہ آئیں، کیونکہ وہ ان کا شترو ہے اور انہیں سورگ سے نکلوانے کی چیشٹا میں ہے، کنتو شیطان نے انہیں اتنا اکسایا کہ انہوں نے ورجت پیڑ کا پھل کھا لیا۔ اس کا سب سے پہلا پربھاؤ یہ تھا کہ سورگ والوں کے وشیش وستر ان کے شریر سے ہٹ گئے اور انہوں نے اپنے آپ کو نروستر پایا، اتہ وہ پیڑوں کے پتوں سے اپنے شریر کو ڈھانکنے پر وش ہو گئے۔
شیطان دوارا کیے گئے وعدے کے انوسار انہیں اس پیڑ کا پھل کھانے کے بعد ادھک اچ درجوں تک پہنچنا اور امر ہو جانا چاہیے تھا، کنتو اس کے انیہ وعدوں کی بھانتی ہی یہ وعدہ بھی جھوٹا تھا اور اس نے انہیں وفل اور نراش بنا کر ان کی استھتی پر چھوڑ دیا۔ اس گھٹنا میں حضرت آدم و ان کی پتنی وفل رہنے کے ساتھ ہی ایشور کی اوگیا بھی کر بیٹھے اور اس کے سامیپے کے استھان سے دور ہو گئے۔
اس کے باوجود ایشور نے حضرت آدم علیہ السلام کو صدا کے لیے اپنی دیا سے دور نہیں کیا، بلکہ پناہ انہیں اپنی کرپا کا پاتر بنایا، ان کا مارگ درشن کیا تتھا ان کی توبہ کو سویکار کر لیا، یہاں تک کہ انہیں اپنی پیغمبری کا پد پردان کر کے انہیں لوگوں کے مارگ درشن کا دائتو سونپا۔
ان آیتوں سے ہم نے سیکھا کہ آج مانو سماج میں جو نگنتا پرچلت ہے وہ شیطان کے آدیشوں کے پالن اور ایشور کی اوگیا کا ایک پرینام ہے۔ سنسار کے سب سے پہلے منشیہ بھی ایشور کی اوگیا کے کارن نگنتا میں گرست ہو گئے تھے۔
ایشور کے آدیشوں کی اوہیلنا منشیہ کو سوبھاگیہ و کلیان کے مارگ سے دور کر دیتی ہے اور اسے غلط مارگ پر پہنچا دیتی ہے۔
ایشور سے منشیہ کے سمپرک کے مارگ میں کوئی بند گلی نہیں ہے اور توبہ و پرائشچت کا مارگ سدیو کھلا ہوا ہے۔
آئیے اب سورہ طٰہٰ کی 123 اور 124 آیتوں کی تلاوت سنیں۔
قال اهبطا منها جميعا بعضكم لبعض عدو فإما يأتينكم مني هدى فمن اتبع هداي فلا يضل ولا يشقى ومن أعرض عن ذكري فإن له معيشة ضنكا ونحشره يوم القيامة أعمى۔
ایشور نے آدم و ان کی پتنی سے کہا، تم دونوں اس سورگ اور اچ استھان سے اتر جاؤ کہ اس کے بعد تم میں سے کچھ لوگ کچھ انی کے شترو ہوں گے، پھر یدی میری اور سے تم تک کوئی پیغمبر یا مارگ درشن پہنچے تو جو کوئی میرے مارگ درشن کا پالن کرے تو وہ نہ تو بھرشٹ ہوگا اور نہ ہی کٹھنائی میں گرست ہوگا، اور جو کوئی میری یاد سے منہ موڑے گا تو اس کا جیون اتینت سنکیرن ہوگا اور پرلے کے دن ہم اسے اندھا اٹھائیں گے۔
यद्यपि ईश्वर ने हजरत आदम अलैहिस्सलाम की गलती को क्षमा कर दिया, किंतु अब वे स्वर्ग में रहने के योग्य नहीं रह गए थे। अतः उसने उन्हें व शैतान को स्वर्ग से निकाल कर धरती पर रहने का आदेश दिया, जबकि मानव जाति और शैतान के बीच शत्रुता निरंतर जारी रहने वाली थी।
इसके बाद कुरान मजीद लोगों के मार्गदर्शन के संबंध में ईश्वरीय परंपरा की ओर संकेत करते हुए कहता है कि जब भी मैं तुम्हारे पास कोई पैगंबर भेजूं तो अनुसरण करो कि इसी में तुम्हारा कल्याण है। यदि तुमने उसके आदेशों का पालन न किया और ईश्वर को भुला बैठे तो तुम्हें लोक परलोक में विभिन्न प्रकार की कठिनाइयों का सामना करना पड़ेगा। इस संसार में तुम्हारा जीवन बहुत तंगी में व्यतीत होगा, जबकि प्रलय में तुम अंधे हो जाओगे और तुम्हें परलोक के कल्याण अर्थात अमर स्वर्ग का मार्ग सुझाई नहीं देगा।
यहाँ पर जीवन में तंगी का अर्थ दरिद्रता और निर्धनता नहीं है, क्योंकि ऐसे बहुत से धनवान व पूंजीपति हैं जो लोभ व कंजूसी के कारण सदैव ही डर और भय के साथ जीवन बिताते हैं और उन्हें एक क्षण के लिए भी चैन नहीं मिलता। स्वाभाविक है कि जिसने ईश्वर को भुलाकर उससे नाता तोड़ लिया हो, उसके लिए संसार के अतिरिक्त कोई चीज नहीं बचती जिसे वो अपना लक्ष्य बनाए, और इसके परिणाम स्वरूप वो केवल संसार के लिए ही अपना हर प्रयास करता है और दिन प्रतिदिन उसमें वृद्धि करता चला जाता है। अलबत्ता उसके इस लाभ की कोई सीमा नहीं रहती और वो जितना भी धन कमाता है उससे अधिक कमाने की लालसा रखता है।
इस प्रकार का मनुष्य समस्याएं व कठिनाइयां सामने आने और रोगों व मृत्यु के भय से उत्पन्न होने वाले दुखों व चिंताओं के अतिरिक्त सदैव ही अपनी पूरी न होने वाली लालसाओं की सोच और जो कुछ उसने प्राप्त किया है उसके हाथ से निकल जाने के भय में जीवन बिताता है।
इन आयतों से हमने सीखा कि मनुष्य का सौभाग्य व कल्याण ईश्वरीय पैगम्बरों के अनुसरण में निहित है।
ईश्वर की याद से दूरी व्याकुलता और दिशाहीनता का कारण बनती है, चाहे मनुष्य के पास कितना ही धन क्यों न हो।
जो व्यक्ति इस संसार में आध्यात्मिक वास्तविकताओं को देखने के लिए तैयार न हो, वो प्रलय में अंधा बनाकर उठाया जाएगा और ये संसार में उसके कर्मों का ही फल होगा।
आइए अब सूरह ताहा की 125वीं और 126वीं आयतों की तिलावत सुने।
قال رب لم حشرتني أعمى وقد كنت بصيرا قال كذلك أتتك آياتنا فنسيتها وكذلك اليوم تنسى।
मनुष्य कहेगा, हे मेरे पालनहार, तूने मुझे अंधा क्यों उठाया जबकि मैं संसार में तो आंखों वाला था। ईश्वर उसके उत्तर में कहेगा, जिस प्रकार तुझ तक हमारी आयतें आई थीं, तो तूने उन्हें भुला दिया था, उसी प्रकार आज तुझे भी भुलाया जा रहा है।
चूंकि प्रलय मनुष्य के कर्मों के साक्षात होने का स्थान है, अतः आसमानी किताबों और ईश्वरीय पैगंबरों की अनदेखी जो लोगों के बीच ईश्वर की याद भुलाए जाने का मार्ग प्रशस्त करती है, इस बात का कारण बनती है कि मनुष्य प्रलय में अंधा उठाया जाए और उसकी अनदेखी की जाए तथा उसकी किसी भी आपत्ति पर ध्यान न दिया जाए।
इन आयतों के अनुसार न केवल काफिर बल्कि वे मुसलमान भी जो कुरान पर ध्यान नहीं देते हैं या नमाज अदा करने में जो ईश्वर की याद है ढिलाई करते हैं, लोक परलोक में इसी प्रकार के परिणामों में ग्रस्त होंगे।
इन आयतों से हमने सीखा कि ईश्वरीय दंड अत्यंत न्यायपूर्ण है और मनुष्य के पाप के अनुसार ही होते हैं।
यद्यपि इस संसार में मनुष्य के लिए आंखें और दृष्टि बहुत महत्वपूर्ण है, किंतु प्रलय में आंखों का होना कहीं अधिक महत्वपूर्ण है, ताकि मनुष्य स्वर्ग के सौंदर्य व उसकी अनुकंपाओं को देख सके।
दोस्तों, अभी आपने कार्यक्रम सुना कुरान ईश्वरीय चमत्कार। कार्यक्रम आपको कैसा लगा इस बारे में हमें बताइएगा। और अब प्रस्तुत है सभा का अंतिम कार्यक्रम आज कल।
आज कल
दोस्तों, कार्यक्रम आजकल को लेकर आपकी सेवा में उपस्थित है स्वाति और अख्तर रिजवी का सलाम स्वीकार कीजिए।
ستمبر 1988 میں برٹن کے اتہاس کی سب سے زیادہ ویوادت کتاب سیٹنک ورسز دیا شیطانی آیت پرکاشت ہوئی۔ سامراجواد نے اسلام کے خلاف ایک نئی چال کے طور پر اس کتاب کو پرکاشت کیا تاکہ اسلام کے چمکتے چہرے کو داغدار کیا جا سکے۔ یورپی میڈیا نے اس کا بڑھ چڑھ کر پرسار کیا اور اسے ورش کی سروشریشٹھ کتاب گھوشت کیا گیا۔ اس وجہ سے اس کتاب نے بہت تیزی سے اور آسمانی روپ سے شہرت حاصل کی۔ حالانکہ اس دوسساہس پر برٹش مسلمانوں کے علاوہ بھارت، پاکستان، سوڈان، افغانستان، لبنان، کینیا، تھائی لینڈ، تنزانیہ، انڈونیشیا، سنگاپور، وینزویلا اور ایران کے لوگوں نے بھی بھاری روش ویکت کیا۔
سلمان رشدی کا ناول شیطانی آیت دراصل ایک اشنندہ والی کتاب تھی جس نے مسلمانوں کے دھارمک وشواسوں کا مذاق اڑایا اور کالپنی کہانیوں کے روپ میں ایشور اور پیغمبروں کا اپمان کیا۔ اس کے بعد اسلامی کرانتی کے سنستھاپک نے 1988 میں سلمان رشدی کے مرتد ہو جانے یا اسلام سے پلٹ جانے کے بارے میں ایک ایتیہاسک فتویٰ جاری کیا تھا۔ امام خمینی نے اس سازش پر پانی پھیرتے ہوئے مسلمانوں اور انی ایشوری دھرموں کے انویائیوں کو بڑے پیمانے پر پرچار اور سافٹ وار کو لے کر پشچیمی اور زائونی سازش کے بارے میں سچیت کیا۔ اس فتوے کے ترنت بعد برٹش پولیس نے سلمان رشدی کے لیے ابھوتپورو سے سرکشا کڑی کر دی۔ امام خمینی کے فتوے کے بعد پہلے 6 مہینے میں رشدی نے 56 بار اپنے رہنے کی جگہ بدلی اور 2002 تک انڈر گراؤنڈ جیون ویتیت کیا۔
ورش 1989 میں لبنانی مول کے فرانسیسی ناگرک مصطفی محمود مازے نے سلمان رشدی کے خفیہ ٹھکانے کا پتہ لگا لیا اور اسی ہوٹل میں کمرہ بک کرا لیا جس میں سلمان رشدی کو چھپا کر رکھا گیا تھا۔ لیکن ہوٹل کے ایک اسٹاف نے سلمان رشدی کی گتیویدھیوں کے بارے میں پوچھنے پر پولیس کو سندیہ ہو گیا، جس کے بعد پولیس کی پکڑ میں آنے سے بچنے کے لیے مازے نے دھماکے سے خود کو اڑا لیا۔
شیطانی آیت کے لیکھک نے 2018 میں فرانس کی اپنی یاترا کے دوران کہا تھا، 30 سال بیت گئے ہیں اور اب سب کچھ ٹھیک ٹھاک ہے۔ اس وقت میری عمر 41 سال تھی اور اب 71 سال ہے۔ ہم ایک ایسی دنیا میں رہ رہے ہیں جہاں چنتا جنک معاملے جلدی ختم ہو جاتے ہیں۔ اس کے باوجود ڈرنے کی دوسری وجہ بھی ہے۔ اس بات کو کہیں 4 ورش بھی نہیں بیتے تھے کہ 12 اگست 2022 کو ہادی متر نامک 24 ورشیہ یوک نے نیو یارک میں چاقو سے حملہ کر دیا۔ اس حملے کے بعد رشدی کی حالت گمبھیر ہو گئی تھی۔ اس حملے نے پشچم کو ایک سندیش یہ بھی دیا ہے کہ اسلامی جگت جیوت ہے اور اپنے سدھانتوں پر قائم ہے۔
شیطانی آیت میں انتم ایشوریہ دوت پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کا اپمان کیا گیا تھا، جنہوں نے اسنکھیک لوگوں کو مارگ درشن کی ناؤ پر سوار کیا۔ آج وہی ناؤ سمے کے مہا ساگر پر تیر رہی ہے۔ اس کے اوپر لا الہ الا اللہ اور محمد رسول اللہ کا جھنڈا لہرا رہا ہے۔ پیغمبر اسلام کی شخصیت کی مہانتا مانوتا کے لیے کی گئی ان کی سیواؤں کی وجہ سے ہے۔ پیغمبر اسلام نے سروشکتیمان، بدھیمان اور دوردرشی ایشور کا پریچے دے کر منشیہ کو انیکیشورواد، مورتی پوجا، ناستکتا، اندھوشواس اور جادو کی زنجیروں سے آزاد کرایا۔ پیغمبر اسلام نے منشیوں کے اندھکار بھرے جیون میں پرکاش کے دوار کھول دیے اور یہ سیکھ دی کہ ستیہ تک پہنچ کر انسان اندھیروں اور انیائے سے مکتی پراپت کر سکتا ہے۔ وہ خود بھی اپنے ویرودھیوں کا سامنا ترک کے آدھار پر کرتے تھے۔
पिछले कई वर्षों से पश्चिमी मीडिया अपनी सरकारों के सहयोग से लक्षित और नियोजित तरीके से इस्लाम और पैगंबर की एक अवास्तविक और अविकृत छवि पेश करने की कोशिश कर रहा है। इन षड्यंत्रों के बाद हॉलीवुड में मुसलमानों को आमतौर पर हिंसक और चरमपंथियों के रूप में पेश किया जाता रहा है, लेकिन इस्लाम से इस दुश्मनी के कारण कुछ लोगों में इस्लाम के बारे में अधिक जानने और ईश्वरीय दूत के जीवन का अध्ययन करने की जिज्ञासा भी बढ़ी है। एक गैर मुस्लिम ब्रिटिश शोधकर्ता करेन आर्मस्ट्रांग ऐसे ही लोगों में से एक हैं। उन्होंने पैगंबर इस्लाम के बढ़ते अनादर, विशेष रूप से सलमान रुश्दी की अपमानजनक किताब के बाद मोहम्मद नामक एक किताब लिखी और एक स्वतंत्र सोच वाले पश्चिमी विचारक के रूप में मानव जाति के इतिहास में पैगंबर इस्लाम के महान और प्रभावशाली व्यक्तित्व को स्वीकार किया। इस किताब में जो सच्चाई पेश की गई है वह खुद ही पश्चिमी प्रोपेगंडे की विफलता का खुला सबूत है। करिन कहते हैं कि उन्होंने ये किताब ईसाइयों में जागरूकता लाने और पैगंबर इस्लाम के बारे में सही जानकारी लोगों तक पहुंचाने के लिए लिखी है। उनका कहना है कि आज के इंसान को अपने महत्वपूर्ण मामलों में मार्गदर्शन हासिल करने के लिए पैगंबर मोहम्मद के उपदेशों पर अमल करना चाहिए।
2001 में वर्ल्ड ट्रेड सेंटर के ट्विंस टावर को उड़ाने के बाद इस्लाम और पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम पर हमलों में वृद्धि हो गई। करेन ने जो अपनी किताब 9/11 की घटना से पहले लिख चुकी थी, किताब की प्रस्तावना को फिर से लिखा। उन्होंने इस प्रस्तावना में इस हिंसा को इस्लाम और पैगंबर इस्लाम की विचारधारा के विपरीत बताया और लिखा, इस्लाम का मतलब ईश्वर के सामने नतमस्तक होना है। इस शब्द की उत्पत्ति शांति के अर्थ से हुई है। पैगंबर इस्लाम का व्यवहार भी इसी सिद्धांत के अनुसार होता था। जिस समय हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम ने अपना संदेश पहुंचाया, उस समय रक्तपात, हिंसा, द्वेष और बदला लेने की भावना अपने चरम पर थी, जिसे उन्होंने जड़ से उखाड़ फेंका। वे बहुत ही बारीकी से घटनाओं का विश्लेषण करते थे और अपने समय से बहुत आगे जाकर उनका हल खोजते थे। उनका पूरा जीवन इस बात की गवाही देता है कि हमें सबसे पहले स्वार्थ, घृणा और दूसरों की राय को नज़रअंदाज करने से छुटकारा पाना चाहिए। इस तरह से हम मिलजुल कर सुरक्षित और स्थिर माहौल पैदा कर सकेंगे।
प्रोपेगेंडा करके मुसलमानों और उनकी प्रमुख पवित्र हस्तियों की छवि खराब करना एक ऐसा हथियार है जिसका इस्लाम के दुश्मनों ने हमेशा से ही इस्तेमाल किया है। दुश्मनों ने मुसलमान के खिलाफ मनोवैज्ञानिक युद्ध छेड़ रखा है। इसके बावजूद पश्चिम का प्रचार तंत्र इस्लाम के तर्कसंगत और शुद्ध विचारों से निपटने में विफल रहा है। इसी विफलता के कारण पश्चिम ने अपमान, व्यंग और हंगामे का विकल्प भी चुना है। पैगंबर इस्लाम के समय में भी कुछ इसी तरह की स्थिति है। मक्का के अनेकेश्वरवादी जब पैगंबर इस्लाम के तर्कों के सामने ढेर हो जाते थे तो वे उनके खिलाफ माहौल तैयार करते थे और हंगामा खड़ा करते थे ताकि लोगों तक उनकी बात नहीं पहुंचे और लोग उनकी बातों से प्रभावित नहीं हों। दुश्मन आज तक इस चाल का सहारा ले रहा है और इस्लाम और पैगंबर इस्लाम की छवि को बिगाड़कर सत्य की खोज करने वालों को सत्य तक पहुंचने से रोक रहा है। उसका प्रयास है कि बदनाम और अपमान के सहारे लोगों को इस्लाम के बारे में जानकारी हासिल करने और उसकी ओर आकर्षित होने से रोका जाए।
दोस्तों, दिलचस्प बात यह है कि पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम के अपमानजनक कार्टून प्रकाशित करना और उसका समर्थन अभिव्यक्त की आज़ादी के बहाने किया जा रहा है। यूरोपीय सरकारों का दावा है कि उनके देश आज़ादी को बहुत महत्व देते हैं, यहाँ तक कि उसे धार्मिक आस्थाओं से भी अधिक महत्वपूर्ण मानते हैं। हालांकि यहाँ पर यह सवाल वाजिब है कि अगर आज़ादी के नाम पर सबसे अहम मूल्यों और महान हस्तियों की छवि बिगाड़ी जाएगी तो फिर समाज किस दिशा में आगे बढ़ेगा? क्या यह समाज के साथ गद्दारी नहीं है? दुनिया में कहीं भी किसी को भी किसी के खिलाफ कुछ भी कहने और करने की पूर्ण आज़ादी नहीं है, बल्कि अभिव्यक्ति के लिए
भी कुछ नैतिक सिद्धांतों की पाबंदी बहुत जरूरी है। सभी बुद्धिमान लोग इस बात पर सहमत हैं कि इंसान अपने व्यवहार और भाषा में पूर्ण रूप से आजाद नहीं रह सकता।
सलमान रुश्दी के बारे में कुछ लोगों का ये भी मानना है कि रुश्दी की सुरक्षा पर लाखों डॉलर का बजट खर्च हो रहा है, इसलिए खुद पश्चिम ने उसे रास्ते से हटाने के लिए नाटक रचा है। बहरहाल इस घटना ने फिर से पैगंबर इस्लाम के बारे में जानकारी हासिल करने के लिए लोगों में जिज्ञासा बढ़ा दी है। अब समय आ गया है कि दुनिया इस महान हस्ती के बारे में सही जानकारी हासिल करे। निसंदेह दुनिया को उनकी महान शिक्षाओं की जरूरत है।
दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है, हमें इजाजत दीजिए।
ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, ये था कार्यक्रम आजकल। कार्यक्रम कैसा आपको लगा, इस बारे में आप अपने विचार हमें ईमेल के माध्यम से भेज सकते हैं। हमारा ईमेल आईडी है hindi@wsirib.ir। तो इसी के साथ रेडियो तेहरान की हिंदी सेवा की ये सभा अब यहीं पर संपन्न होती है। आप सभी से अब हम अनुमति चाहते हैं। शुभ रात्रि, खुदा हाफिज। Oh,